بسم الله الرحمن الرحيم. اللهم صل على محمد وعلى محمد وعجل فرجهم. محترم ناظرین السلام علیکم، ایک بار پھر آپ کی میزبان شبنم زیدی آپ تمام ناظرین کی خدمت میں آپ کا اپنا پروگرام گھرانہ لے کر حاضر ہوں اور تمام ناظرین کو خلوص دل سے اس پروگرام میں خیر مقدم کہتی ہوں. ناظرین، آج اپنے پروگرام کا آغاز مولا کائنات علی ابن ابی طالب کے ایک بہت ہی خوبصورت کلام سے کرتی ہوں کہ جو آپ نے امام حسن علیہ السلام سے ارشاد فرمایا کہ امام علی علیہ السلام ارشاد فرماتے ہیں کہ بچے کا دل اس آمادہ زمین کی مانند ہے کہ جس میں جو بھی چیز ڈالی جائے وہ اسے قبول کر لیتی ہے، اس لیے میں نے تمہیں ادب سکھانا اور تربیت کرنا شروع کر دیا قبل اس کے کہ تمہارا دل سخت ہو جائے اور تمہاری فکر تمہیں کسی دوسرے امور میں مشغول کر دے. واقعہ ناظرین، آج کے اس پورا شفتہ ماحول میں جب ہم دیکھتے ہیں کہ لوگ بہت تیزی سے بے دینی کی طرف راغب ہو رہے ہیں، نوجوان دین سے ناشنا اور بچے دور ہوتے جا رہے ہیں، ایسے ماحول میں ضروری ہے کہ اسلامی تہذیب و تمدن اور ثقافت کو ایک نسل سے دوسرے نسل میں منتقل کیا جائے اور اس عظیم دینی اور فکری تحریک کو کہ جو حضرت آدم سے لے کر حضرت ابراہیم، حضرت نوح، حضرت موسیٰ، حضرت عیسیٰ اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے ذریعے ہم تک پہنچی ہے، اسے منزل کمال تک پہنچایا جائے. اور ناظرین، اسے منزل کمال تک پہنچانے کی سب سے بہترین جگہ خود ہمارا اپنا گھر، ہمارا اپنا ماحول ہے، کیونکہ ایک بچے کی دینی عقائد کی بنیادیں، اس کی رشد و نمو اور اس کی شخصیت میں نکھار اس کے گھر کے اندر دی جانے والی تعلیمات پر موقوف ہوتا ہے. لہٰذا ضروری ہے کہ ہمیں اپنے گھر کا ماحول ایک دینی اور اسلامی ماحول بنانا ہوگا، تب کہیں جا کر ہم اس مقصد میں کامیابی پا سکتے ہیں. تو ناظرین، کیسے ہم اپنے گھر کو اسلامی گھر بنائیں یا ایک دینداری کے گھریلو روابط پر کیا اثرات ہو سکتے ہیں، ان تمام سوالوں کے جواب ہم آج کے اس پروگرام میں دیں گے، مگر اس چھوٹے سے وقفے کے بعد. ایک بار پھر ناظرین، پروگرام گھرانہ میں بہت بہت خوش آمدید اور خیر مقدم کہتی ہوں. آج ہماری گفتگو کا موضوع جو ہے وہ گھریلو زندگی میں دین کا کردار یا دینداری کی کیا اہمیت اور ضرورت ہے، اس موضوع پر ہم گفتگو کریں گے. اور اس موضوع پر گفتگو کرنے کے لیے ایک مرتبہ پھر ہمارے اسٹوڈیو میں موجود ہیں محترمہ امرین علوی صاحبہ. آئیے انہیں سلام عرض کر کے اپنی گفتگو کا آغاز کرتے ہیں. السلام علیکم امرین صاحبہ. پروگرام گھرانہ میں ایک بار پھر آپ تشریف لے آئیں، بہت بہت شکریہ اور خوش آمدید.
علیکم السلام ورحمۃ اللہ وبرکاتہ.
محترمہ امرین صاحبہ، آج ہمارے جو گفتگو کا جو ٹاپک ہے وہ یہ ہے گھریلو زندگی میں دین کا کردار. تو قبل اس کے کہ میں دینداری کی بات کروں، میں سب سے پہلے یہ کہنا چاہوں گی کہ اگر ہم جب ایک گھر کا نام لیتے ہیں تو اس میں سب سے پہلا تصور جو ابھر کے ہمارے سامنے آتا ہے خاتون کا تصور، کیونکہ ایک گھر اس وقت تک گھر نہیں کہلاتا جب تک اس میں کوئی خاتون ہو، خاتون نہ ہو یا کوئی عورت نہ ہو، چاہے ماں کی صورت میں، چاہے بیٹی کی صورت میں یا بیوی کی صورت میں. یعنی عورت کے بغیر گھر جو ہے وہ گھر نہیں کہلاتا، فقط وہ چار دیواری کہلاتی ہے. تو ایک گھریلو زندگی میں خاتون کی کیا اہمیت اور اس کا کیا کردار ہے، آپ اس پر روشنی ڈالیں.
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. سب سے پہلے میں گرانہ پروگرام کے تمام ناظرین کی خدمت میں السلام علیکم عرض کرتی ہوں. دیکھیے، عورت خدا کی تخلیق کا حسین ترین شاہکار ہے، اور عورت وہ ہستی ہے جس نے خدا کی طرف سے دیے گئے ہر کردار کو احسن طریقے سے پایہ تکمیل تک پہنچایا. اور اگر ہم یہ چاہتے ہیں کہ ہم اپنے معاشرے کو اچھے فرزند دے سکیں اور ان کی اچھی تربیت کر سکیں، تو یہ کام صرف ایک ماں کر سکتی ہے، ایک خاتون یہ کام کر سکتی ہے. کیوں؟ اس لیے کہ خاتون اگر بیٹی ہے تب بھی اس کا گھر میں رول ہے، اگر بیوی ہے تب بھی اس کا گھر میں رول ہے، ماں ہو، بہن ہو، کسی بھی صورت میں عورت گھر میں ایک اہمیت رکھتی ہے، اس کا رول ہے کچھ گھر میں. اور ہم دیکھتے ہیں کہ اسلام نے جو مقام عورت کو دیا ہے وہ کسی اور دین نے نہیں دیا، اسلام نے جو حقوق عورت کو دیے ہیں وہ کسی اور معاشرے نے نہیں دیے. اسلام نے عورت کو آزادی دی ہے، لیکن ایک حد میں رہ کے. ہم دیکھتے ہیں کہ مغربی معاشرے میں کیا ہے، وہ کہہ رہے ہیں کہ ہم عورت کو آزادی دی ہے ہم نے، لیکن در حقیقت انہوں نے آزادی کے نام پہ عورت کا استحصال کیا جا رہا ہے. اسلام نے عورت کو آزادی دی ہے، لیکن کچھ اقدار کے ساتھ، کچھ ضوابط کے ساتھ اور کچھ شرائط کے ساتھ. اور خاتون کا کردار ہم امام خمینی کے اس جملے سے دیکھ سکتے ہیں. امام خمینی فرماتے ہیں کہ مرد عورت کے دامن سے معراج تک پہنچتا ہے. تو یعنی یہ عورت ہوتی ہے جو ایک مرد کو اس کے ہدف اور مقصد کو پایہ تکمیل تک پہنچانے میں مدد کرتی ہے. تو یہ عورت کا مین کردار ہے. تو اگر ہم اپنے معاشرے میں اچھے افراد چاہتے ہیں تو ہمیں پھر اچھی ماؤں کی ضرورت ہے, کیونکہ اچھی ماں ہی معاشرے کو اچھے افراد دے سکتی ہے. اگر میں مختصر کہنا چاہوں تو اس طرح سے کہوں گی کہ عورت کا گھر میں اتنا اہم کردار ہے کہ اگر گھر کی عورت خوش رہے گی, ہنستی مسکراتی رہے گی, تو وہ گھر خوشیوں کا گہوارہ بن جائے گا. لیکن اگر عورت کی گھر کی عورت دکھی ہوگی تو وہ گھر خوشیوں کا گہوارہ نہیں بنے گا. اس میں خوشیاں ایک مہمان کی طرح آئیں گی, دستک دے کر آئیں گی, کہ جنہیں نہ اپنایا جا سکتا ہے نہ پھینکا جا سکتا ہے. مہمان آتا ہے, کچھ دیر کے لیے بیٹھتا ہے, اس کے بعد کیا ہے, چلا جاتا ہے. مہمان کبھی بھی گھر کا فرد نہیں بنتا. تو یہ عورت پہ ڈپینڈ کرتا ہے کہ عورت کس طرح سے گھر کو چلائے اور کس طرح سے جو ہے وہ گھر کے افراد کی تربیت کرے. تو عورت گھر کا محور ہے, اور گھر اور گھر کی تمام ہستی عورت کے گرد ہی گھومتی ہے.
جی, یعنی دوسری طرف سے ہم کہہ سکتے ہیں کہ گھر کا جو بنیاد میں سب سے اہم رکن جو ہے خاتون کا ہوتا ہے, کہ اگر خاتون چاہے تو اپنے گھر کو جو ہے وہ اپنے عمل کے ذریعے, اپنی تمام خلاقیت کے ذریعے جو ہے وہ جنت کا نمونہ بنا سکتی ہے, اور اگر یہی خاتون چاہے تو اسے جہنم بھی جو ہے وہ بنا سکتی ہے. تو ایک گھر کو خوبصورت بنانے میں, ایک گھر کو جو ہے ایک دیندار بنانے میں خاتون کا جو ہے وہ بہت اہم رول اور بہت اہم جو ہے وہ کردار ہے. محترمہ امرین صاحبہ, میں یہاں پر آپ سے جاننا چاہوں گی کہ چونکہ ہمارا پروگرام کا جو ٹاپک ہے, جو موضوع ہے, وہ یہی ہے کہ گھریلو زندگی میں دین کا کیا کردار ہے. تو سب سے پہلے اس کے لیے ضروری ہے کہ ہمیں اپنے گھر کا ماحول جو ایک دینی ماحول بنانا ہوگا. تو میں یہیں پر یہ جاننا چاہوں گی کہ گھر کے ماحول کو کیسے دینی ماحول بنایا جا سکتا ہے, یا گھر کے ماحول کو کس طرح سے ایک اسلامی ماحول جو ہے وہ ہم بنا سکتے ہیں.
دیکھیے, اگر میں آپ کے سوال کا جواب اس طرح سے دوں, ایک مثال کے ساتھ, تو زیادہ بہتر ہوگا. ایک پرندہ جب پرواز کرنا چاہتا ہے تو اسے دو پروں کی ضرورت ہے. اگر اس کے دو پروں میں سے کوئی ایک پر بھی ناقص ہوگا تو وہ کبھی پرواز نہیں کر سکے گا. اسی طرح انسان اگر کمال تک پہنچنا چاہتا ہے, اگر سعادت کا راستہ اختیار کرنا چاہتا ہے, تو اسے بھی دو پروں کی ضرورت ہے. اور اس کے یہ دو پر اس کی عقل ہے اور اس کا نیک عمل ہے, جو اسے اڑنے میں, پرواز کرنے میں اس کی مدد کرتے ہیں. تو انسان ان دو پروں کے ساتھ پرواز کر سکتا ہے. اگر ان دو پروں میں سے کوئی ایک پر زخمی ہو یا تھوڑا ناقص ہو تو انسان پرواز نہیں کر سکتا. بالکل پرندے کی طرح کہ اگر اس کا ایک پر زخمی ہو جائے تو وہ پرواز نہیں کر سکتا. اسی طرح انسان اگر اس کی عقل ناقص ہو لیکن اس کا عمل اچھا ہو, تب بھی وہ ایک کامل انسان نہیں بن سکتا. اور اسی طرح اگر اس کی عقل کامل ہو لیکن اس کے اعمال اچھے نہ ہوں, اس صورت میں بھی وہ ایک کامل انسان نہیں بن سکتا. تو ان دونوں کے ساتھ, عقل اور نیک عمل کے ساتھ, انسان ایک کامل انسان بن سکتا ہے اور پرواز کر سکتا ہے. اب جب انسان پرواز کرنا چاہتا ہے تو اس کا کوئی ہدف ہے, کوئی مقصد ہے, وہ کہاں تک جانا چاہتا ہے, وہ کمال کے کن بلندیوں تک جانا چاہتا ہے, وہ کیوں پرواز کرنا چاہتا ہے. تو دیکھیں, انسان اس دنیا میں آیا ہے ایک ہدف لے کر, ایک مقصد لے کر. حتیٰ کہ وہ لوگ, اگر آپ ان سے سوال کریں کہ آپ کا مقصد کیا ہے یا آپ کیا کر رہے ہیں, اور وہ آپ کو جواب دیں کہ کچھ خاص نہیں, یا زندگی بس گزر رہی ہے اور ہم اسے گزار رہے ہیں, یا بعض لوگ بڑے عجیب انداز میں کہتے ہیں ہم زندگی نہیں گزار رہے, زندگی ہمیں گزار رہی ہے, تو انہیں وہ بھی کسی نہ کسی مقصد کی طرف جا رہے ہوتے ہیں, لیکن انہیں خود آگاہی نہیں ہوتی کہ ہم کہاں جا رہے ہیں. انہیں اپنے مقصد سے آشنائی نہیں ہوتی. اور جنہیں مقصد سے آشنائی ہوتی ہے, مثلا رات کو سوتا ہے انسان کس لیے, تاکہ صبح ایک نئے دن کا آغاز کر سکے, رات کو آرام کرے, فریش ہو کر جاگے اور ایک اچھے دن کا آغاز کر سکے. یا انسان تعلیم حاصل کرتا ہے کس لیے, شعور حاصل کرنے کے لیے. شعور حاصل کرنے کی بنیاد تعلیم ہے. تعلیم حاصل کرتا ہے تاکہ شعور حاصل کر سکے. تو اسی طرح انسان جب زندگی گزار رہا ہے تو وہ کسی ہدف, کسی مقصد کے تحت زندگی گزار رہا ہے. انسان کی زندگی میں ہر جو وہ زندگی گزار رہا ہے, اس میں کچھ ہدف اور مقاصد جو ہیں, ان تک پہنچنے کے لیے کچھ راستے اختیار کرنے ہوتے ہیں. جیسے انسان کمال تک اگر پہنچنا چاہتا ہے تو ہمارا اسلام کہتا ہے کہ تم شادی کرو, शादी करने से क्या होगा, तुम्हारा निस्फ दीन कामिल हो जाएगा, बाकी निस्फ दीन के लिए तुम तलाश करो कि बीवी उसमें बेहतरीन मुआविन साबित हो सकती है। अब निस्फ दीन जो कामिल हो गया, उसको किस तरह से इंसान जो है वो पाया तकमील तक पहुंचा सकता है, और निस्फ दीन भी उस सूरत में कामिल होगा अगर उसकी शादी का मकसद इस्लामी मकसद होगा। अगर शादी का मकसद दुनियावी मकसद होगा, जिस तरह हम मगरबी माशरे में देखते हैं, तो नहीं, वो शादी इंसान को कमाल तक नहीं पहुंचा सकती। अगर शादी का मकसद इस्लामी मकसद होगा, इस्लाम ने कुछ मकासिद बयान किए हैं, उनमें से एक मकसद ये है कि शादी करना इंसान का फितरी तकाजा है कि इंसान की जरूरत है कि इंसान शादी करे। खुदा ने औरत और मर्द की तख्लीक इस तरह से की है कि वो दोनों एक साथ रह कर जिंदगी गुजारे और दोनों मिलकर ही एक दूसरे को कामिल कर सकते हैं। मर्द औरत के बगैर नाकिस है और औरत मर्द के बगैर नाकिस है, तो ये इंसान का फितरी तकाजा है शादी करना। दूसरा मकसद क्या है, सुन्नत नबवी पर अमल करना कि रसूल ग्रामी इस्लाम हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि नकाह सुन्नती, नकाह मेरी सुन्नत है, और जो मेरी सुन्नत की तरफ ना आए, मेरी सुन्नत को अंजाम ना दे, फलैसा मिन्नी, वो मुझसे नहीं है, मेरी उम्मत में से नहीं है। और तीसरा मकसद है अपनी रूह को आरामिश देना, अपनी रूह और जिस्म को सुकून पहुंचाना। देखें, शादी के बाद इंसान अपनी तमाम जरूरियात को एक इस्लामी तरीके से पूरा कर सकता है, लेकिन जो इंसान शादी ना करे या जिनकी शादी का मकसद इस्लामी मकसद ना हो, दुनियावी मकसद हो, वो उनकी ना जिस्म को सुकून मिलता है और ना उनकी रूह को सुकून मिलता है। इसलिए कि रूह उसी वक्त पुरसकून होती है अगर उनका जिस्म पुरसकून होगा, अगर जिस्म पुरसकून नहीं होगा तो रूह मुतलाशी हो जाएगी। इसी तरह एक चौथा मकसद है इन्हिराफात से बचाव के लिए शादी की जाए। जो इंसान शादी नहीं करता, अक्सर ऐसे जवान जिनकी शादी की एज है लेकिन वो शादी नहीं करते, क्या होते हैं, वो अपने रास्ते से मुनहरिफ हो जाते हैं, गलत किस्म के काम अंजाम देते हैं। तो शादी इंसान को बचाती है गलत किस्म के काम अंजाम देने से। अब शादी कर ली है, घर की तश्कील हो गया है, घर तश्कील हो गया, तो अब देखना ये है कि घर जो तश्कील पा गया है, इस्लामी मकासिद पे तश्कील पाया है, उस घर के अफराद ने इस्लाम को कितना एक्सेप्ट किया है। इसलिए कि इस्लाम उसी हद तक घर में दाखिल होगा जिस हद तक उस घर के अफराद इस्लाम को एक्सेप्ट करेंगे। मैं आपको मिसाल दूंगी एक कूजे के समंदर के मुकाबले में। कूजे को आप समंदर में रख दें कि सारा समंदर उसमें समा जाए, समा सकता है? कभी भी नहीं। जितनी कूजे में गुंजाइश होगी, समंदर का पानी उतना ही उस कूजे में समाएगा, नहीं तो मौजें आएंगी, उससे टकरा के वापस चली जाएंगी, उसके ऊपर से गुजर के वापस चली जाएंगी। कूजे में जितनी गुंजाइश होगी उतना ही पानी आएगा। तो घर के अफराद में जितनी गुंजाइश होगी, जितना उनका ज़र्फ होगा, जितना उन्होंने इस्लाम को एक्सेप्ट किया होगा, इस्लाम उतना ही उनकी जिंदगी में दाखिल होगा। तो क्या हुआ, इस्लाम को अपनी जिंदगी में, अपने घर में दाखिल करने के लिए जरूरी है कि इंसान पहले एक सच्चा मुसलमान हो। कलमाए तौहीद पढ़ लेने से इस्लाम के दायरे में दाखिल हो गया, लेकिन हकीकी मुसलमान उस सूरत में बन सकता है जब वो अपने अमल के जरिए साबित करे कि हाँ मैं मुसलमान हूँ। जब इंसान हकीकी माना में मुसलमान बन जाएगा, वो इस्लाम के तमाम कवानीन पर अमल करेगा, इस्लाम के उसूल पर, इस्लाम के फरुआत पर अमल करेगा, उस सूरत में वो एक हकीकी मुसलमान बनेगा। उस सूरत में हम उसे कह सकते हैं कि ये एक साले फर्द है, और हमेशा एक साले फर्द ही साले घर की तश्कील दे सकता है। यानी घर को इस्लामी घर बनाने के लिए जरूरी है कि पहले इंसान खुद इस्लाम को एक्सेप्ट करे, उसके बाद घर के अफराद इस्लाम को एक्सेप्ट करें, फिर जो है वो घर एक इस्लामी घर बन सकता है। और जिस तरह हम कहते हैं कि घर बुनियाद है एक माशरे की, तो अगर हम उम्मीद रखें कि हमारा घर इस्लामी होगा, तो फिर हम उम्मीद रख सकते हैं कि हमारा माशरा भी एक इस्लामी माशरा होगा।
यानी एक घर को इस्लामी माहौल बनाने के लिए सबसे पहले हमें खुद जो है वाकई एक सच्चा मुसलमान बनना होगा, ताकि जब हम खुद सच्चे मुसलमान बन सकते हैं, तो फिर अपने घर के अफराद की हम जो है अच्छी तरह से तरबियत कर सकेंगे, और फिर अपने घर के माहौल को जो है वाकई एक इस्लामी माहौल जो है वो बना सकते हैं। क्योंकि अक्सर हम आज के माशरे में देखते हैं कि अक्सर लोग शिकायत करते हैं कि हम कितनी भी कोशिश करते हैं, हमारे घर का माहौल जो है वो इस्लामी माहौल नहीं बन पा रहा है।
इसीलिए कि उन्होंने इस्लाम
इस्लाम भी एक्सेप्ट नहीं किया।
यानी वो अपने नफ्स को नहीं देख रहे हैं, अपने अंदर उन्हें पहले देखना चाहिए कि आया वाकई हम एक सच्चे मुसलमान हैं या नहीं है, उसके बाद जो है फिर हम दूसरों पर यानी अपने माहौल घर के माहौल को देखें, पहले खुद को मुसलमान बनाएं उसके बाद जो है अपने घर को।
जी वाकई
बहुत बहुत शुक्रिया मोहतरमा अमरीत साहबा, अगर इजाजत दे तो हम यहाँ एक वक्फा लेते हैं, उसके बाद अपनी गुफ्तगू को आगे बढ़ाएंगे। मोहतरम नाजीन, हमारी गुफ्तगू का सिलसिला जारी रहेगा, जाइएगा नहीं, एक छोटे से वक्फे के बाद फिर आपकी खिदमत में हाजिर होते हैं।
قد رحت أنظم حبا سامقا ألقا مذ لامس الحرف وردا طوع الأفقا واستعذب الحبر أن يلقى ثريا هوى وأن يعانق ريحان العلا العبقا وتلألأت قسمات الطير في رغد إذ داعب النور تيها ما به صفقا عنصر التكوين من ألطافها نبت الوجود وأينعت فيه البقاء هي أم كل الكائنات لفضلها سجدت تخوم الشاهقات ترفقا يا فاطمة زهراء حسبها إنها حوت النبوة والولاية مرفقا وهي الرضية فهل الهادي بها سادت نساء العالمين تسامقا
وقفے کے بعد ناظرین ایک بار پھر پروگرام گھرانہ میں بہت بہت خوش آمدید اور خیر مقدم کہتی ہوں۔ ہماری گفتگو گھریلو زندگی میں دین کی اہمیت اور اس کے کردار پر چل رہی تھی۔ ہماری مہمان محترمہ امرین صاحبہ نے بتایا کہ گھریلو زندگی میں خاتون کی کیا اہمیت اور کیا کردار ہے، اس کے بعد کس طرح سے ہم اپنے گھر کو اسلامی ماحول میں ڈھال سکتے ہیں یا کس طرح سے ہم اپنے گھر کے ماحول کو ایک اسلامی ماحول بنا سکتے ہیں، اس پر گفتگو کی تھی۔ آئیے اب ان کی جانب چلتے ہیں اور مزید ان سے سوال کرتے ہیں۔ محترمہ امرین صاحبہ، ابھی آپ نے بیان فرمایا کہ اگر ہم اپنے گھر کے ماحول کو اسلامی ماحول بنانا چاہتے ہیں تو اس کے لیے سب سے ضروری چیز یہ ہے کہ ہمیں خود جو ہے سچا مسلمان بننا ہوگا، اور وہ تمام صفات جو ایک اسلامی گھر کی صفات ہیں اس خود پہلے اپنے اندر پیدا کرنی ہوں گی، تب جا کر ہم اپنے گھر کو جو ہے وہ ایک اسلامی گھر بنا سکتے ہیں۔ تو میں یہاں پر جو ہے وہ جس سوال کو بارے میں آپ سے جس سوال کا جواب آپ سے جاننا چاہتی ہوں یہ کہ ہم اگر اپنے گھر کے ماحول کو، جیسا کہ آپ نے کہا کہ گھر کے ماحول کو دینی ماحول بنانے میں سب سے پہلے خود کو جو ہے وہ ہمیں دیندار بننا ہوگا، اسلامی بننا ہوگا، تب جا کر ہم اپنے گھر کے ماحول کو اسلامی بنا سکتے ہیں، تو وہیں پر گھر کے ماحول کو دیندار بنانے میں سب سے اہم رول ہمیں جو ہے وہ ایک خاتون کا نظر آتا ہے، اور اس کے لیے ضروری ہے کہ خاتون کے اندر بھی جو ہے وہ تمام صفات موجود ہونے چاہیے۔ تو ایک گھر میں ایک خاتون کے اندر جو ہے وہ دیندار بیوی کے اندر کیا خصوصیات ہونی چاہیے، اس کے اندر کیا صفات ہونے چاہیے تاکہ وہ پہلے خود کے اندر ان تمام خصوصیات کو پیدا کر کے پھر اپنے گھر کے ماحول کو بھی اسی طرح ڈھال لے، تو ان صفات اور خصوصیات کی جانب اگر ہو سکے تو آپ اشارہ فرمائیں۔
جی ضرور، دیکھیے خداوند قدوس سورہ روم کی آیہ نمبر 21 میں فرما رہا ہے کہ خدا کی نشانیوں میں سے ایک نشانی یہ ہے کہ اس نے تمہارے ہی جنس سے تمہارے لیے بیویاں قرار دیں اور تمہارے درمیان مودت اور رحمت قرار دی۔ किस लिए? ताकि उनके तुम उनके पास सुकून हासिल कर सको। देखिए, बीवी का रोल घर में बहुत अहम होता है। क्यों बहुत अहम होता है? इसलिए कि बीवी शोहर को भी जो है वो कमाल तक पहुंचा सकती है और औलाद की भी अच्छी तरबियत कर सकती है। तो यहाँ पे हम ये बयान कर सकते हैं कि आपने भी बास लोगों से सुना होगा कि कहते हैं कि निकाह के सिगे में एक जादू सा होता है। कैसा जादू? कि जो अफराद पहले एक दूसरे को जानते भी नहीं हैं, हत्ता कि शायद एक फरहंग से भी ना हो, दोनों का कल्चर भी जो है वो मुख्तलिफ हो, घरेलू माहौल भी मुख्तलिफ हो, लेकिन इसके बावजूद जब उनका निकाह हो जाता है तो वो जो एक दूसरे को जानते तक नहीं है, वो एक दूसरे के साथ एक अच्छे तरीके से जिंदगी गुजारते हैं और उनके दरमियान मोहब्बत होती है। तो ये खुदा का फजलो करम है कि जैसा कि खुदा इसी आया में कह रहा है कि ये खुदा की तरफ से एक लुत्फ है जो खुदा ने तुम्हारे हक में जो है वो किया है। तो देखिए, औरत का शादी के बाद शोहर से जो बिहेव है वही ये साबित करता है कि औरत किस ज़हनियत की मालिक है। लेकिन क्योंकि आपने एक दीनदार बीवी के बारे में सवाल किया है, तो मैं ये कह सकती हूँ कि दीनदार बीवी की पहली खसूसियत ये है कि वो अपने शोहर की बर्तरी को तस्लीम करे, अपने शोहर की फोकियत को तस्लीम करे। जैसा कि सूरह निसा की आया नंबर 31 में खुदा ने खुद कहा है कि मर्दों को खुदा ने फोकियत दी है, किन पर? औरतों पर। तो दीनदार बीवी सबसे पहले इस चीज को मद्देनजर रखते हुए शोहर की फोकियत को तस्लीम करती है। क्यों? अगर हम तरबियती नुक्ता नजर से देखें या हम घरेलू जिंदगी को देखें, इज्तमाई जिंदगी को देखें, तो हर जगह पे हमें एक ऐसे सरपरस्त की जरूरत है, एक ऐसे रहबर की जरूरत है जो दूसरों को आगाह कर सके, उनकी मुश्किलात को फेस कर सके, उनको सीधे रास्ते की तरफ लेके जा सके, उनकी तरबियत कर सके। और रहबर और सरपरस्त की भी हम कुछ शरायत, इसी तरह नहीं कि किसी इंसान को रहबर बना दिया जाए या उसे सरपरस्त बना दिया जाए, नहीं, शरायत के साथ,
पूरे शरायत होने चाहिए।
उनमें से एक शर्त ये है कि उसको जिस जगह का रहबर बनाया जा रहा है, जिस जगह का उसे मसूल बनाया जा रहा है, उस जगह पे रहने वाले इंसान उसकी फोकियत को तस्लीम करें। उस सूरत में जो है वो सरपरस्त अपने काम को अच्छे तरीके से पाया तकमील तक पहुंचा सकता है। और दूसरी उसकी शर्त ये है कि जिसे सरपरस्त बनाया जा रहा है, जिसे फजीलत दी जा रही है, उसके अंदर कुछ ऐसी शरायत होनी चाहिए जो उसे दूसरे अफराद से मुमताज करें
जी।
ताकि वो इस काबिल हो कि सरपरस्त के उसे सरपरस्त कहा जा सके। तो मर्द हम देखते हैं कि जिस्मानी हवाले से ख्वातीन की निस्बत कवि होते हैं और जो है वो हालात को बेहतर तरीके से फेस कर सकते हैं, जबकि बरक्स ख्वातीन जज्बात के जरिए जो है वो हालात को फेस करती हैं। लेकिन मर्द जो है वो अक्ल और तदबीर के जरिए जो है वो आप मुश्किलात को फेस करते हैं, घर के अफराद को लेके चलते हैं। तो इसलिए इस्लाम ने मर्दों को ख्वातीन पर फोकियत दी है। लेकिन ये एक कुल्ली नुक्ता है कि मर्दों को ख्वातीन पर फोकियत दी है। हम देखते हैं कि अबा अब्दुल्ला अलैहिस्सलाम का फरमान है कि एक सालिया औरत ऐसे हजार मर्दों से बेहतर हैं जो साले ना हो। तो ये मर्द की फजीलत और बरतरी उसकी जिस्मानी कुव्वत की वजह से है और कुछ और शरायत की वजह से है, वरना एक सालिया औरत जो है वो हजार ऐसे मर्दों से बेहतर है। कि खुद ये हदीस कह रही है, यहाँ जिस तरह बस का जिस्मानी हवाले से भी खवातीन मर्दों से कवि होती हैं, जैसा कि हम देखते हैं हजरत सफिया जो रसूल ग्राम इस्लाम की फूफी थी, वो एक जंग में जो है उन्हें एक फौजी आके कहता है कि आपके खेमों की तरफ जो है वो एक यहूदी आ रहा है, तो आप उन्हें कहती हैं कि अच्छा जाओ उसको यहूदी को मार दो। कहते हैं नहीं, मुझे तो डर लग रहा है। तो आप जाती हैं और खेमे की वो लकड़ी उखाड़ के तो उसको मार देती हैं। तो देखें यहाँ पे उनकी जिस्मानी कुव्वत उस मर्द की निस्बत ज्यादा थी। तो लेकिन इसके बावजूद ये कुल्ली नुक्ता है कि मर्द अमूमन खवातीन से जिस्मानी हवाले से ताकतवर होते हैं और कुछ दूसरी खसूसियात उनकी अक्ल और तदबीर की वजह से जो है वो उन्हें इस्लाम ने फोकियत दी है। कि और औरत जब मर्द की ये बर्तरी तस्लीम करती है, उसी वक्त जो है वो घर जो है वो पुरसकून माहौल में घर के अफराज जिंदगी गुजार सकते हैं। तो ये एक दीनदार बीवी की पहली खसूसियत कही जा सकती है। और दीनदार बीवी की दूसरी खसूसियत अगर हम बयान करना चाहें तो हम ये कह सकते हैं कि वो अपने आप को मर्द के सामने तस्लीम करें, मर्द से प्यार और मोहब्बत का इजहार करें, मर्द की मुश्किलात को फेस करें। यानी हम ये कह सकते हैं कि मर्द जो बाहर से थका हुआ आया है, और बाहर की परेशानियों से टेंशन से वो थका हुआ है, जब वो घर में आए तो एक आरामिश और सुकून का एहसास करे। जिस तरह समंदर की सहमी हुई मोजें जब साहिल पे आती हैं तो वो एक सुकून का एहसास करती हैं, इसी तरह मर्द जब बाहर से आए तो सुकून का एहसास करे। लेकिन हम अफसोस के साथ कह सकते हैं कि हमारे माशरे में ये देखा जाता है कि चांद तक पहुँचने के लिए तो हजारों जतन किए जाते हैं, लेकिन किसी के दिल तक पहुँचने के लिए कोई जतन नहीं किया जाता। तो उसका नतीजा क्या निकलता है, घर की टेंशन तलखियां जो हैं वो घर के अफराद में ज्यादा हो जाती हैं। तो इसी तरह अगर हम औरत की तीसरी खसूसियत कहना चाहें, एक दीनदार बीवी की जो तीसरी खसूसियत है, तो हम ये कह सकते हैं कि वो अपने शोहर के लिए फिदाकारी करे, अपने शोहर के लिए इसार करे। जिस तरह कि हमें नजर आता है कि हजरत खदीजा सलामुल्लाह अलैहा ने रसूल ग्रामी इस्लाम की खातिर इसार किया, फिदाकारी की, अपनी तमाम दौलत उन्होंने इस्लाम के रास्ते में खर्च कर दी और उसका नतीजा इस्लाम की बका। हजरत खदीजा सलामुल्लाह अलैहा की दौलत इस्लाम की बका की जामिन बन गई। या हम हजरत जहरा सलामुल्लाह अलैहा के किरदार में देखते हैं कि वो बाज़ुकात खुद भूखी रहती थी लेकिन अपने शोहर और बच्चों को खाना खिला देती थी। तो औरत जब तक शोहर की खातिर फिदाकारी ना करे, घर कभी भी एक अच्छा घर नहीं बन सकता। और ये एक दीनदार बीवी की तीसरी खसूसियत है कि वो अपने शोहर की खातिर फिदाकारी करे। अलबत्त ये सिर्फ ख्वातीन के लिए नहीं है, इसके मुकाबले में मर्दों को भी ख्वातीन के लिए क्या फिदाकारी करनी चाहिए। तो सूरत में घर जो है वो एक अच्छा घर कहला सकता है। या दीनदार बीवी की अगर हम एक और खसूसियत को बयान करना चाहें, तो हम ये कह सकते हैं कि दीनदार बीवी अपने शोहर के लिए बेहतरीन मुआविन साबित होती है, बेहतरीन मददगार साबित होती है। किस हवाले से, शोहर की मुश्किलात को फेस करने के हवाले से। देखिए, मर्द को बाहर की परेशानियों और बाहर के हालात को फेस करने के लिए एक इरादे की जरूरत होती है। वो इरादा मर्द को घर से मिलता है और बीवी मर्द को वो इरादा देती है अपने आमाल के जरिए, अपनी अच्छी रफ्तार के जरिए, कि मर्द बाहर के हालात को क्या कर सके, फेस कर सके, और औरत इसमें बेहतरीन मुआविन साबित हो सकती है।
जी, या एक और खसूसियत जो मेरे जहन में आई है कि एक दीनदार बीवी की जो खसूसियत ये कि जैसा से आपने कहा कि शौहर की बेहतरीन मुआविन और मददगार बन सकती है, तो शौहर के हुजूर में उसकी बेहतरीन मुआविन और मददगार बन सकती है, और उसके गियाब में जो है उसके नामूस की और उसके माल की जो है वो हिफाजत करने वाली हो। तो इन तमाम खसूसियात जो है अगर एक बीवी के अंदर वाकई पाए जाए तो वो घर जो है वाकई एक जन्नत का नमूना बन सकता है, क्योंकि जब खातून इन तमाम खसूसियात को अपने अंदर पैदा कर लेगी तो फिर वाकई वो उसी तरह से फिर जो है वो रफ्तार करेगी, और फिर उसकी रफ्तार को देखकर जो है बच्चों की भी जो है वो अच्छी तरबियत हो सकेगी। तो घर का माहौल वाकई इस्लामी माहौल और एक जन्नत का जो है वो नमूना हमें नजर आने लगेगा। बहुत बहुत शुक्रिया मोहतरमा।
तो देखिए, यहाँ पे एक और खसूसियत भी हम बयान कर सकते हैं, और वो ये है कि औरत को काने होना चाहिए। कनात पसंदी औरत की जो है वो इस चीज का बायस बनती है कि वो घर के माहौल को आराम बख्श बना सके। जैसा कि हजरत अली अलैहिस्सलाम फरमाते हैं कि हजरत फातिमा सलामुल्लाह अलैहा ने कभी भी मेरे से किसी ऐसी चीज की डिमांड नहीं की जो मेरी तवान से खारिज हो, जिसे मैं अंजाम ना दे सकूं या जिसे मैं पूरा ना कर सकूं। कभी भी उन्होंने मेरे से ऐसी चीज नहीं मांगी। और देखें, जो अजीम इंसान होते हैं उनके मकासिद जलील होते हैं लेकिन उनकी ख्वाहिशात कलील होती हैं। तो ये कि ख्वाहिशात को कलील रख के औरत एक दीनदार बीवी का सबूत दे सकती है। जैसा कि हम देखते हैं कि बाज़ कफायत शुआर बीवियां वो शोहर के कम आमदन से भी अपने घर के तमाम अमूर को बेहतरीन तरीके से चलाती हैं और फिर उसमें से कुछ बचा भी लेती हैं। तो ये दीनदार बीवी की एक और खसूसियत हम कह सकते हैं कि उसे काने होना चाहिए, कि कभी शोहर से जो है वो फजूल किस्म की डिमांड्स, और जो है, और ये भी हो सकता है कि बाज़ का तो उसकी एक डिमांड बेजा हो लेकिन शोहर उसे पूरी ना कर सकता हो। यानी औरत वाकई औरत को उस चीज की जरूरत हो लेकिन शोहर उसे पूरा ना कर सकता हो, तो ऐसी सूरत में औरत को घर में तूफान नहीं उठाना चाहिए। या इसलिए कि जो भी तूफान घर में उठेगा उसका नतीजा घर के तमाम अफराद पे उसका असर होगा और बच्चे भी उस तूफान के घेराव में आ जाते हैं। तो क्या होगा, घर का माहौल भी कशीदा होगा, बच्चों की तरबियत भी अच्छी नहीं होगी, और वो भी एक दीनदार बीवी की खसूसियात की हामिल नहीं हो सकेगी।
और आज के माहौल में हम देखते हैं कि बहुत ज्यादा ये چیز خواتین کے اندر جو ہے وہ پائی جاتی ہے کہ وہ کانے نہیں ہوتی ہیں, انہیں جو بھی چیز دے دی جائے وہ ان کی جو ہے وہ حوث ان کی خواہشات جو ہے وہ بڑھتی جاتی ہے.
دیکھیں میں نے پچھلے پروگرام میں عرض کیا تھا کہ یہ خواتین کی نہیں, یہ کلن انسان کی فطری, انسان کا فطری تقاضا ہے کہ انسان آگے بڑھنا چاہتا ہے, انسان کی خواہشات کبھی پوری نہیں ہوتی. جیسا کہ میں نے مثال بھی عرض کی تھی کہ اگر مٹی کے گھر میں رہتا ہے تو پھر کہتا ہے کہ کاش میرا اینٹوں کا ہوتا, اینٹوں کے گھر میں آ گیا تو کاش سنگ مرمر کا ہوتا, اب سنگ مرمر کا ہے تو پانچ مرلے کا ہے, کاش دس مرلے کا ہوتا, کاش ایک. یعنی انسان کی خواہشات کسی بھی معاملے میں, نہ علم کے معاملے میں, نہ جو ہے وہ دولت کے معاملے میں, نہ شہرت کے معاملے میں, انسان کبھی بھی نہیں ہوتا. لیکن خواتین میں یہ کچھ زیادہ ہی پائی جاتی ہے مردوں کی نسبت, کہ خواتین اچھے کپڑے ہونے چاہیے, فلاں کے پاس ایسا زیور ہے میرے پاس بھی ہونا چاہیے, ایسا جوتا ہونا چاہیے, ایسا پرس ہونا چاہیے.
اور اسی اور زیادہ تر اسی چیز کی وجہ سے ہم دیکھتے ہیں کہ گھر کا ماحول جو ہے وہ اتنا زیادہ کشیدہ ہو جاتا ہے, اور میاں بیوی میں جو ہے وہ طلاق تک کی جو ہے نوبت آ جاتی ہے وہ فقط اس ایک صفت کی وجہ سے. تو لہٰذا اگر خاتون اپنی اس صفت کو جو ہے تھوڑا سا دبا کر رکھے اور اسی چیز کا اظہار کرے کہ جو اس کے شوہر کی مثلا اندر ہو موجود صلاحیت کہ وہ اسے پورا کر سکے, بس اسی چیز کو طلب کرنا چاہیے اور اسی چیز کو حاصل کرنے کی خواہش کرنا چاہیے. اس کے علاوہ اگر دیکھ رہی کہ شوہر جو ہے اس چیز کو فراہم نہیں کر سکتا ہے تو نہیں اسے اس خواہش کا اظہار کرنا چاہیے, کیونکہ ہو سکتا ہے اس کے شوہر کو بھی اس سے تکلیف ہو اور گھر کا ماحول بھی جو ہے وہ خراب ہو جائے. بہت بہت شکریہ محترمہ امرین صاحبہ, ہم یہاں پر ایک چھوٹا سا بریک لیتے ہیں, اس کے بعد پھر اپنی گفتگو کو آگے بڑھائیں گے. محترم ناظرین, ہماری یہ خوبصورت گفتگو کا سلسلہ بھی جاری رہے گا, ایک چھوٹے سے وقفے کے بعد پھر ہم آپ کی خدمت میں حاضر ہوتے ہیں. وقفے کے بعد ناظرین ایک بار پھر پروگرام گھرانہ میں بہت بہت خوش آمدید اور خیر مقدم کہتی ہوں. ہماری گفتگو گھریلو زندگی میں دین کی اہمیت اور اس کے کردار پر چل رہی تھی. امید کرتی ہوں ہماری گفتگو آپ کو پسند آ رہی ہوگی. آئیے اپنے مہمان کی جانب چلتے ہیں, ان کی گفتگو سے مزید مستفید ہوتے ہیں. محترمہ امرین صاحبہ, اب میں یہاں پر آپ سے جاننا چاہوں گی کہ بچوں کی دینی تربیت کے کیا طریقۂ کار ہیں, کس طرح سے بچوں کی ہم دینی تربیت کر سکتے ہیں, اس بارے میں آپ کچھ روشنی ڈالیں.
دیکھیں, انسان کے کردار کی جڑیں انہی لوگوں سے وابستہ ہوتی ہیں جن کے ساتھ اس نے اپنا بچپن گزارا ہوتا ہے. اگر انسان بڑا ہو کر اچھائی کے راستے پہ چلتا ہے تو اس کا مطلب ہے کہ گھر میں اس کی اچھی تربیت ہوئی ہے. اگر انسان بڑا ہو کر کسی غلط راستے کی طرف جاتا ہے اور اچھے راستے کی طرف گامزن نہیں ہوتا تو اس کا مطلب ہے کہ اس کے بچپن میں تربیت اچھی نہیں ہوئی، یا جن کے ساتھ اس نے بچپن گزارا ہے وہ اچھے افراد نہیں تھے، ان کی عادات اچھی نہیں تھی، ان کا زندگی گزارنے کا طریقہ اچھا نہیں تھا، تو ہم یہ کہہ سکتے ہیں کہ انسان کا کردار انہی لوگوں سے وابستہ ہوتا ہے جن کے ساتھ انہوں نے بچپن گزارا ہوتا ہے، اور جن کے ساتھ بچپن گزارا ہوتا ہے ان کی تمام عادات اور اطوار اس جب وہ بڑا ہو جاتا ہے تو اس کے ہر پہلو سے جھلکتی ہوئی ہمیں نظر آتی ہیں. دیکھیں بچہ ہمارے پاس خدا کی ایک امانت ہے، کہ خدا نے ایک امانت کے طور پہ ہمیں یہ ہدیہ دیا ہے، اور جب خدا کا دل چاہے گا وہ یہ امانت ہم سے واپس لے لے گا. اب بچے کو ہم کس طرح سے خدا نے ہمیں امانت دی ہے اور کس طرح سے ہمیں ہم نے خدا کو واپس کرنی ہے. خدا نے ہمیں بچہ دیا ہے ایک پاک روح کے ساتھ، کہ جس کا دل ہر کسی بھی گناہ سے یا کسی بھی چیز سے خالی ہے. فعلا نہ اس میں کوئی اچھائی ہے نہ برائی ہے، لیکن انسان کی فطرت پاک ہے. یہ ہمارا مسلمانوں کا عقیدہ ہے کہ انسان کی فطرت پاک ہوتی ہے. یہ بچہ جب دنیا میں آتا ہے تو اس کے ماں باپ یا معاشرہ ہوتا ہے جو اسے کسی بھی سمت لے کر چلا جاتا ہے. تو اب بچہ جو ہمارے پاس خدا کی امانت ہے، خدا نے ہمیں ایک پاک فطرت کے ساتھ دیا ہے، اور امانت داری کا بہترین طریقہ یہ ہے کہ ہم بھی بچے کو ایک پاک فطرت کے ساتھ ہی واپس پلٹائیں، کیونکہ خدا نے جب خدا کا دل چاہے گا خدا نے بچہ ہم سے واپس لے لینا ہے. تو بچے کو ہم کس طرح سے بچے کی تربیت کر سکتے ہیں؟ اس تربیت کے بھی دو طریقے ہیں، مادی اور مانوی. البتہ دونوں کی بچے کو ضرورت ہے، ہم یہ نہیں کہہ سکتے کہ مانوی کی ضرورت ہے اور مادی کی ضرورت نہیں ہے. نہیں، بچے کی کچھ ضروریات مادی ہیں اور کچھ مانوی ہیں. اگر بچے کی مادی ضروریات کو پورا کیا جائے اور مانوی پر توجہ نہ دی جائے تب بھی بچہ سعادت کی راہ پہ گامزن نہیں ہو سکتا. اسی طرح اگر اس کی مانوی ضروریات کو پورا کیا جائے اور اس کی مادی ضروریات پہ توجہ نہ دی جائے تب بھی بچہ سعادت کے راستے پر نہیں جا سکتا. بچے کی مادی ضروریات کیا ہیں؟ بچے کو کھانا پینا ان تمام چیزوں کی ضرورت ہے، اچھا لباس چاہیے بچے کو تاکہ وہ اپنے ان کے جو ایج فیلو ہیں ان کے درمیان سر اٹھا کے زندگی گزار سکے. اچھے اسکول میں بچے کو پڑھایا جائے، بچے کی تعلیم پہ توجہ دی جائے، اور اگر ان تمام چیزوں پہ توجہ دی جائے بچے کی مانویات پہ توجہ نہ دی جائے تو ہو سکتا ہے وہ بچہ بڑا ہو کے کسی بڑے عہدے تک پہنچ جائے، ڈاکٹر بن جائے، انجینئر بن جائے، گورنمنٹ کی کوئی جاب مل جائے، بچہ کچھ بن جائے. لیکن دنیا میں ماں باپ کی واہ واہ ہو سکتی ہے، لیکن وہ ماں باپ کبھی بھی خدا کے سامنے سرخرو نہیں ہو سکتے. اور اگر بچے کی صرف مانوی ضروریات کو پورا کیا جائے تب بھی وہ بچہ سعادت نہیں حاصل کر سکتا. تو بچے کی مادی اور مانوی دونوں ضروریات کو پورا کرنا ماں باپ کا فریضہ ہے، کیونکہ خدا نے ایک امانت ان کے پاس بھیجی ہے. تو دیکھیے جب بچہ ہمارے پاس ہے، بچے کی تربیت ہمیں کس طرح سے کرنی ہے؟ اگر اس نقطۂ نظر کو مد نظر رکھا جائے تو کہہ سکتے ہیں بچے کی تربیت کا آغاز بچے کی دنیا میں آنے سے پہلے ہی شروع ہو جاتا ہے. کب شروع ہو جاتا ہے؟ جب بچہ ابھی اس دنیا میں نہیں آیا. باپ جو کچھ گھر میں لے کے آ رہا ہے، اس کی ماں جو جن چیزوں سے استفادہ کر رہی ہے، کیا کھا رہی ہے، کیا پی رہی ہے، کیا کر رہی ہے، جن گھروں کا ماحول اسلامی ماحول نہیں ہوتا، وہاں پہ گانے سنے جاتے ہیں یا فلمیں دیکھی جاتی ہیں، یعنی دنیاوی ماحول جن کا کاملاً دنیاوی ماحول ہوتا ہے، بچہ وہ سب کچھ پک کر رہا ہے. ہم سمجھتے ہیں ہم نہیں، بچہ جب دنیا میں آ جائے گا اس کی پیدائش ہو جائے گی پھر بچے کی تربیت شروع ہوتی ہے. نہیں، بچے کی تربیت بچے کی پیدائش سے پہلے وہ ماں کے ساتھ ہر چیز کو حس کر رہا ہے، ہر چیز اس پہ اثر انداز ہو رہی ہے، اس پہ ماحول کا اثر ہو رہا ہے، اس پہ ماں کی غذا کا اثر ہو رہا ہے. تو بچے کی تربیت اس وقت سے آغاز ہو چکی ہے. تو اس لیے ماں کو بہت خیال رکھنا چاہیے وہ کیا کر رہی ہے، کہاں جا رہی ہے، جھوٹ نہ بولے، غیبت نہ کرے، تہمت نہ لگائے، اور بہت سے اخلاقی غیر اخلاقی کام جو ہیں انہیں انجام نہ دے. اپنی نماز کا خیال رکھے، روزے کی پابندی کرے، فروعات دین پہ عمل کرے. تو اس طرح بچے کی تربیت کا آغاز اسی وقت سے شروع ہو جاتا ہے. اس کے بعد جب بچہ دنیا میں آ جاتا ہے تو اسلام ہمیں کہہ رہا ہے کہ بچہ اب جب دنیا میں آ گیا ہے اور باپ کا پہلا فریضہ کیا ہے؟ بچے کا اچھا نام انتخاب کرنا. کیوں؟ آج جو نام بچے کے لیے انتخاب کیا جائے گا، آج جو نام بچے کا رکھا جائے گا، کل وہی نام بچے کی پہچان بن جائے گا. بچہ معاشرے میں اسی نام سے پہچانا جائے گا. تو اگر اچھا نام ہوگا اور اس کے معنی اچھے ہوں گے تو وہ بچے کی شخصیت پہ اچھا تاثر چھوڑے گا، اور اگر نام اچھا نہیں ہوگا اور اس کا معنی بھی اچھا نہیں ہوگا تو وہ بچے کی شخصیت پر اچھا تاثر نہیں چھوڑے گا، غلط طریقے سے بچے کی شخصیت پر اثر انداز ہوگا۔ اور ہم تاریخ میں دیکھتے ہیں کہ حضرت فاطمہ سلام اللہ علیہا اور امام علی علیہ السلام نے اپنے بچوں کے زیبا ترین نام انتخاب کیے ہیں۔ تو بچے کا نام بچے کی شخصیت پر اثر انداز ہوتا ہے۔ اب جب بچے کا نام رکھ لیا ہے اور اسلام ہمیں، اس کے بعد اسلام ہمیں کہہ رہا ہے کہ بچے کا عقیقہ کرو، اور عقیقے کی اتنی اسلام نے فرمائش کی ہے کہ اگر کوئی بچہ بڑا ہو جائے اور اسے شک ہو کہ میرے والدین نے میرا عقیقہ کیا تھا یا نہیں کیا تھا، تو مستحب ہے کہ وہ بچہ خود اپنا عقیقہ کرے، کوئی جانور ذبح کر کے اس کا گوشت تقسیم کرے یا مہمانوں کو بلا کر وہاں کھلا دے کسی بھی طریقے سے، لیکن عقیقہ اسلام میں مستحب ہے، اسلام نے تاکید کی ہے عقیقے کی۔ اس کے بعد تیسرا مرحلہ آتا ہے بچے کی ضروریات کا خیال رکھنا۔ بچے کی تمام ضروریات کا خیال رکھنا، جب ہم بچے کی ضرورت کا خیال رکھیں گے بچہ احساس کرے گا مجھے اہمیت دی جا رہی ہے، مجھے توجہ دی جا رہی ہے، میرے سے محبت کی جا رہی ہے۔ بعض وقت ہم دیکھتے ہیں بچے کو ایک چیز چاہیے، وہ اچھی چیز نہیں ہے بچے کے لیے، لیکن بچہ اس کے لیے چیخنا چلانا شروع کر دیتا ہے۔ اگر ماں باپ بھی اس کے مقابلے میں چیخنا چلانا شروع کر دیں یا زور سے بچے کو ڈانٹ کے کہیں کہ تمہاری یہ ڈیمانڈ پوری نہیں ہو سکتی، تمہارے لیے اچھا نہیں ہے، تو وہ بچہ اس کا اچھا اثر نہیں لے گا، غلط اثر لے گا۔ لیکن اگر ایک ڈیمانڈ بچے کی ٹھیک ہے، بچے کو اس چیز کی ضرورت ہے، اس کے باوجود ماں باپ اس ضرورت کو پورا نہ کریں، اس کا بھی اثر اچھا نہیں ہوگا۔ تو غلط ڈیمانڈ سے بچے کو اچھے طریقے سے روکیں، اس کا اثر اچھا ہوگا، اور بچے کی صحیح ضرورت کو پورا کریں تو اس کا بھی اثر جو ہے وہ بچے کی تربیت پہ ہوتا ہے۔ بچے کو محبت کی ضرورت ہے۔ اگر ماں اور باپ اپنے آپ کو کام میں اتنا مصروف کر لیں کہ اپنے آپ کو صرف پیسے بنانے والی مشین سمجھنے لگے، باپ صبح جائے رات کو آئے، بچے جو ہے وہ اسے نہ دیکھیں، اگر دیکھیں بھی تو کس حد تک، بچوں نے بیٹھ کے اس کے ساتھ کھانا کھا لیا ہے، لیکن بچے کبھی باپ سے باتیں نہ کریں۔ دیکھیں بیٹے کو باپ کی زیادہ ضرورت ہوتی ہے، بیٹا ماں کی نسبت باپ سے زیادہ چیزیں پک کرتا ہے، کیوں؟ اس لیے کہ اس نے جا کے مردوں کے معاشرے میں زندگی گزارنی ہے، اسے مردوں کے ساتھ چلنا ہے۔ تو اگر جو ہے ماں باپ بچے سے محبت نہ کریں، بچے کے ساتھ بیٹھ کے بچے کی باتوں کو شیئر نہ کریں، ہم دیکھتے ہیں کہ حضرت فاطمہ سلام اللہ علیہا خود بچوں کو بولنے پہ مجبور کرتی تھی، خود باتیں شروع کرتی تھی تاکہ بچے ان کے ساتھ باتیں کریں، اس سے کیا ہوتا ہے کہ بچے کی شخصیت اجاگر ہو کر ہمارے سامنے آتی ہے، بچے کی وہ خصوصیات جو نہفتہ ہوتی ہیں وہ سامنے آتی ہیں، اور ہمیں پتہ چلتا ہے کہ ہمارا بچہ جو ہے وہ کیا بننا چاہتا ہے اور کس راستے کی طرف جانا چاہتا ہے۔ تو اس کے
محترمہ امرین صاحبہ، چونکہ وقت میں گنجائش نہیں ہے تو لہٰذا ہم اپنی گفتگو کو یہیں ختم کرتے ہیں، انشاءاللہ اگلے پروگرام میں ہم اس بچوں کی تربیت کے بارے میں اور آپ سے جانیں گے، لیکن چونکہ وقت نہیں ہے لہٰذا آپ سے معذرت چاہتے ہیں۔ بہت بہت شکریہ، بہت اچھے نکات کی جانب آپ نے اشارہ کیا، انشاءاللہ اگلے پروگرام میں پھر آپ کو ہم بلا کر ان تمام سوالات پر مزید آپ سے جواب حاصل کریں گے۔ محترم ناظرین، امید کرتی ہوں ہمارا آج کا پروگرام بھی آپ کو پسند آیا ہوگا۔ اگلے پروگرام تک آپ تمام ناظرین کو خدا کی پناہ میں دیتی ہوں۔ اللہ حافظ۔